قبر کی ہول نہ کیا۔ الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ قبر کی ہول نہ کیا، عاشقان رسول کی دینی تحریک دعوت اسلامی کے آغاز میں امیر اہل سنت دامت برکاتہم العالیہ کے ہونے والے مختلف آڈیو بیانات کو تحریری صورت میں بنام فیضان بیانات عطار المدینۃ العلمیہ اسلامک ریسرچ سینٹر کے شعبہ بیانات امیر اہل سنت کی طرف سے ترمیم و اضافے کے ساتھ پیش کیا گیا۔ الحمدللہ الکریم، ان بیانات میں سے اب شعبہ ہفتہ وار رسالہ مطالعہ 25 فروری 1988 کو گلزار حبیب مسجد سولجہ بازار کراچی پاکستان میں ہونے والے ایک بیان قبر کی ہول نہ کیا کو جدا گانا رسالے کی صورت میں منظر عام پر لایا جا رہا ہے۔ دعائے عطار، یا رب المصطفیٰ، جو کوئی 17 صفحات کا رسالہ قبر کی ہول نہ کیا پڑھ یا سن لے، اسے قبر کی ہولناکیوں سے محفوظ فرما اور اس کی ماں باپ سمیت بلا حساب مغفرت فرما، آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم۔ درود پاک کی فضیلت، ایک بار کسی بھکاری نے کفار سے سوال کیا، انہوں نے مذاقن امیر المومنین حضرت مولا کائنات علی المرتضی شیر خدا رضی اللہ عنہ کے پاس بھیج دیا، جو کہ سامنے تشریف فرما تھے۔ اس نے حاضر ہو کر دستے سوال دراز کیا، آپ رضی اللہ عنہ نے 10 بار درود شریف پڑھ کر اس کی ہتھیلی پر دم کر دیا اور فرمایا، مٹھی بند کر لو اور جن لوگوں نے بھیجا ہے ان کے سامنے جا کر کھول دو۔ کفار ہنس رہے تھے کہ خالی پھونک مارنے سے کیا ہوتا ہے، مگر جب سائل نے ان کے سامنے جا کر مٹھی کھولی تو وہ سونے کے دیناروں سے بھری ہوئی تھی۔ یہ کرامت دیکھ کر کئی کافر مسلمان ہو گئے۔ صلوا علی الحبیب صلی اللہ علی محمد۔ پیارے پیارے اسلامی بھائیو، ہماری زندگی کی گاڑی تیزی کے ساتھ سرکتی چلی جا رہی ہے۔ اگر آپ تصور کی بالکنی سے جھانک کر اپنے ماضی میں نظر دوڑائیں گے تو تصور ہی تصور میں اپنے بچپن میں پہنچ جائیں گے اور سوچیں گے کہ جب ہم چھوٹے تھے تو اس طرح کھیلتے تھے اور یوں یوں شرارتیں کیا کرتے تھے۔ ذرا غور فرمائیے، کیا ایسا معلوم نہیں ہوتا کہ ہماری زندگی بڑی تیزی کے ساتھ برف کے پگھلنے سے بھی تیز تر رفتار سے گزرتی چلی جا رہی ہے؟ واقعی جب ہم اپنے ماضی پر غور کرتے ہیں تو ہمارا دل ڈوبنے لگتا ہے کہ ہماری عمر اتنی ہو گئی اور ان قریب ہماری زندگی کے بقیہ دن بھی گزر جائیں گے، اور پھر جس طرح ہم اپنے دادا جان اور والد صاحب کو قبرستان چھوڑ کر آئے تھے، اسی طرح ایک دن وہ بھی آئے گا کہ ہماری اولاد، ہمارے بھائی یا عزیز و رشتہ دار ہمیں بھی قبرستان چھوڑ آئیں گے اور پھر ہم قیامت تک وہاں سے نہیں نکل پائیں گے۔ یاد رکھیے، قبر میں صرف نیک اعمال کام آئیں گے، جبکہ ہمارا اتنا سارا مال جسے ہم نے اپنی زندگی میں دن رات محنت کر کے جمع کیا، سب کا سب یہیں دھرا رہ جائے گا اور اسے ہمارے ورثا آپس میں بانٹ کر کھا جائیں گے۔ لہذا عقل مندی یہی ہے کہ ہم اپنی ساری توجہ مال جمع کرنے پر مرکوز رکھنے کے بجائے اپنی قبر و آخرت کی تیاری پر رکھیں، کہیں ایسا نہ ہو کہ ہم فکر آخرت سے غافل ہو کر اپنی ساری زندگی دنیاوی مال و دولت جمع کرنے میں گزار دیں اور پھر دنیا سے رخصت ہو کر ہمیں قبر کی ہولناکیوں کا سامنا کرنا پڑے۔ دیکھیے، قبر کی ہولناکیاں بہت زیادہ ہیں، چنانچہ اس سلسلے میں حضرت عمر بن عبدالعزیز رحمت اللہ علیہ کے آخری ایام کا ایک نہایت ہی رقت انگیز اور خوف آور، یعنی خوف دلانے والا واقعہ पेश करता हूं। इसे महज रस्मी तौर पर नहीं बल्कि दिल के कानों से सुनिए और कब्र की होल नाकियों से बचने का सामान कीजिए। चुनाचे हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाही अलैह एक जनाजे के साथ गए तो लोग आगे बढ़ गए और आप पीछे रह गए। लोग जनाजा रखकर आपका इंतजार करने लगे। जब आप पहुंचे तो किसी ने कहा, ए अमीरुल मोमिनीन, आप तो मैयत के वली हैं, आप जनाजे को और हमें छोड़कर कहां रह गए थे? फरमाया, हां, अभी एक कब्र ने मुझे पुकार कर कहा, ए उमर बिन अब्दुल अजीज, मुझसे क्यों नहीं पूछते कि मैं अपने अंदर आने वालों के साथ क्या बर्ताव करती हूं? मैंने उससे कहा, मुझे जरूर बता। वो कहने लगी, मैं उसका कफन फाड़कर जिस्म के टुकड़े टुकड़े कर डालती हूं, उसका खून चूसकर गोश्त खा जाती हूं। क्या तुम मुझसे नहीं पूछोगे कि मैं उसके जोड़ों के साथ क्या करती हूं? मैंने कहा, जरूर बता। कहने लगी, मैं हथेलियों को कलाइयों से, कलाइयों को बाजुओं से, बाजुओं को कांधों से, सुरीनों को रानों से, रानों को घुटनों से, घुटनों को पिंडलियों से और पिंडलियों को कदमों से जुदा कर देती हूं। इतना कहने के बाद आप रहमतुल्लाही अलैह रोने लगे। फिर फरमाया, सुनो, इस दुनिया की उम्र बहुत थोड़ी है। जो गुनाहगार इस दुनिया में इज्जत वाला है आखिरत में जलील और रुस्वा होगा, जो मालदार है आखिरत में फकीर होगा। इसका जवान बूढ़ा हो जाएगा और जिंदा मर जाएगा। लिहाजा दुनिया का तुम्हारी तरफ आना तुम्हें धोखे में ना डाले, क्योंकि तुम जानते हो ये बहुत जल्द रुखसत होने वाली है। धोखे में पड़ने वाला वही है जो इससे धोखा खाए। कहां गए इसमें बसने वाले जिन्होंने शहर आबाद किए, नहरें निकाली और दरख्त उगाए, मगर इसमें बहुत थोड़ा अरसा रह पाए। इन्हें सेहत और तंदुरुस्ती ने धोखे में डाला और चुस्ती ने मगरूर बनाया, तो गुनाहों में पड़ गए। बखुदा उस माल के सबब उन पर हसरत की जाती है जो उन्होंने बड़ी कंजूसी के बाद हासिल किया, और उसके जमा करने की वजह से उनसे हसद किया जाता है। सोचो, मिट्टी और रेत ने उनके जिस्मों के साथ क्या किया, कब्र के कीड़ों ने उनकी हड्डियों और जोड़ों का क्या हाल कर दिया। ये दुनिया में खुशहाली और चैन में रहते, नरम और मुलायम बिस्तरों पर सोते, नौकर चाकर उनकी खिदमत करते, घर वाले उनकी इज्जत और पड़ोसी उनकी हिमायत करते थे। अगर तुम उन्हें पुकार सको तो गुजरते हुए जरूर पुकारना, और अगर उन्हें बुला सको तो जरूर बुलाना। इन मुर्दों के लश्कर के पास से तुम गुजरो तो जिन घरों में ये ऐशो इशरत से रहा करते थे उनके इर्द गिर्द को भी देखो। इनके मालदारों से पूछो, तुम्हारे पास कितना माल बचा है? इनके फकीरों से पूछो, तुम्हारा फक्र कितना बाकी है? इनसे इनकी जबानों के मुतालिक पूछो जिनसे वो बातें किया करते थे। इनकी आंखों के बारे में पूछो जिनसे बदनिगाही किया करते थे। इनसे पूछो कि पतली जिल्द, खूबसूरत चेहरे, नरमो नाजुक बदन के साथ कीड़ों ने क्या सलूक किया? कीड़ों ने इनके रंग उड़ा दिए, गोश्त खा गए, चेहरे खाक आलूद कर दिए, खूबसूरती को खत्म कर दिया, रीढ़ की हड्डी तोड़कर जिस्म के टुकड़े टुकड़े कर दिए और जोड़ों को रेजा रेजा कर दिया। इनसे पूछो, तुम्हारे खेमे और औरतें कहां गईं? खिदमतगार कहां गए? गुलाम कहां गए? जमा पूंजी और खजाने कहां गए? अल्लाह पाक की कसम, उन्होंने कब्र के लिए कुछ तैयारी नहीं की, कोई सहारा भी नहीं बनाया, नेकी का पौधा भी नहीं लगाया, सुकून कब्र के लिए कुछ नहीं भेजा। क्या अब वो तन्हाई और वीरानों में नहीं पड़े हुए? क्या अब उनके लिए दिन और रात बराबर नहीं? क्या अब वो तारीकी में नहीं है? हाँ, अब उनके और उनके अमल के दरमियान रुकावट कर दी गई और अजीजो अकरबा से उनकी जुदाई हो गई है। कितने ही खुशहाल मर्दों और औरतों की हालत बदल गई, उनके चेहरे गल सड़ गए, उनके जिस्म गर्दनों से जुदा हो गए, उनके जोड़ अलग अलग हो गए, उनकी आंखें रुखसारों पर बह पड़ी, मुंह खून और पीप से भर गए, उनके जिस्मों में हशरातुल अर्ज यानी कीड़े मकोड़े फिरने लगे, आज बिखर कर जुदा हो गए, बखुदा कुछ ही अरसे में उनकी हड्डियां बोसीदा हो गईं, बागात छूट गए, कुशादगी के बाद वो तंगी में जा पड़े, उनकी बेवाओं ने दूसरे निकाह कर लिए, औलाद गलियों में दर बदर है, रिश्तेदारों ने उनके मकानात और मीरास बांट लिए, खुदा की कसम इनमें कुछ खुश नसीब वो हैं जिनकी कब्रों में वसअत रौनक और ताजगी है और वो कब्रों में मजे लूट रहे हैं। ऐ कल कब्र के मकीन होने वाले शख्स, तुझे दुनिया की किस चीज ने धोखे में रखा? क्या तू ये समझता है कि हमेशा रहेगा या ये दुनिया तेरे लिए बाकी रहेगी? तेरा वसी घर और तेरी जारी करदा नहर कहां गई? तेरे पके हुए फल कहां गए? तेरे बारीक कपड़े खुशबू और धुनी कहां है? तेरे गर्मी सर्दी के कपड़े क्या हुए? क्या तूने मरने वाले को नहीं देखा कि जब उसे मौत आती है तो वो खुद पर से घबराहट दूर नहीं कर सकता, पसीने से शराबूर रहता है, प्यास से बुलबुलाता और मौत की सख्ती और तकलीफ से पहलू बदलता है। रब की बारगाह से हुक्म आ गया है, तकदीर का अटल फैसला हो चुका है और वो अमर आ चुका है जिससे तू नहीं बच सकता। फिर अपने आप से कहने लगे, अफसोस सद अफसोस, ऐ बाप भाई और बेटे की आंखें बंद करके इन्हें गुस्ल देने वाले, ऐ मैयत को कफन देने और इसे उठाने वाले, ऐ कब्र में अकेला छोड़कर लौट जाने वाले, काश तू जान लेता कि तू खुरदुरी जमीन पर किस हाल में होगा, काश तू जान लेता कि तेरा कौन सा गाल पहले सड़ेगा। ऐ मोहलिकात में पड़े रहने वाले, तू अनकरीब मुर्दों में जा बसेगा, काश तुझे मालूम होता कि दुनिया से जाते वक्त मलकुल मौत अलैहिस्सलाम तुझसे किस हाल में मिलेंगे और मेरे रब का क्या पैगाम लाएंगे। फिर आपने अरबी में अशआर पढ़े जिनका तर्जमा कुछ यूं है। नंबर वन, तुम फानी चीजों पर खुश और खेल तमाशों में ऐसे मसरूफ हो जैसे सोने वाले को ख्वाब की लज्जत ने धोखे में रखा। नंबर टू, ऐ धोखे में मुबतला शख्स, तेरा दिन भूल और गफलत में गुजरता जबकि रात सोने में गुजरती है, पस तेरी हलाकत लाजमी है। नंबर थ्री, तू उस चीज में पड़ा हुआ है जिसके खत्म होने को तू नापसंद जानता है, ऐसी जिंदगी तो दुनिया में चौपाए भी जीते हैं। यह अशआर कहने के बाद हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाही अलैह वहां से चले आए और इसके एक हफ्ते बाद आपका इंतकाल हो गया। प्यारे प्यारे इस्लामी भाइयों, इस रिक्कत अंगेज वाकये की एक एक इबारत हमें झिंझोड़ झिंझोड़ कर जगाने की कोशिश कर रही है, लेकिन अफसोस सद अफसोस, शायद इन बातों को सुनने के लिए हमारे कान बहरे हैं और इन बातों को कबूल करने के लिए हमारे दिल तैयार नहीं है, क्योंकि वो निहायत ही सख्त हो चुके हैं और उन पर तारीकी छा चुकी है। मुमकिन है हमारे दिल नसीहत कबूल करने के लिए इस वजह से तैयार ना होते हों कि गुनाहों के सबब वो मुकम्मल तौर पर सियाह हो चुके हों। याद रखिए, जब गुनाहों के बाइस दिल मुकम्मल तौर पर सिया हो जाए तो वो नसीहत कबूल नहीं करता। चुनाचे दिल पर सियाह नुक्ता, हदीस पाक में आता है, इन्नल मुमिना इदा अदनब कानत नुक्तातुन सौदा उफी कल्बिही, यानी मोमिन जब गुनाह करता है तो उसके दिल पर एक सियाह नुक्ता बन जाता है। फ इन ताब व नज़अ वस्तग़फ़र, اگر وہ توبہ کرے، گناہ چھوڑ دے اور اللہ پاک سے مغفرت طلب کرے، سقیلا قلبہ، تو اس کا دل صاف ہو جاتا ہے. فَإِن زَادَ زَادَتْ، اور اگر وہ توبہ نہ کرے بلکہ مزید گناہ کرتا رہے تو وہ نقطہ پھیل جاتا ہے. یہی کچھ حال ہمارا ہے کہ اب ہم پر نصیحت کارگر نہیں ہوتی اور ہم نصیحت کی بات قبول نہیں کرتے، حالانکہ ہم کئی بار قبر کی پکار سے متعلق یہ روایت سنتے رہتے ہیں کہ قبر روزانہ 5 بار پکارتی ہے. قبر روزانہ 5 بار پکار پکار کر کہتی ہے، اے انسان، آج تو میری پیٹھ پر خوب دھما چوکڑی کر رہا ہے اور اترا کر چل رہا ہے، لیکن یاد رکھ کل تو میرے پیٹ میں آنے والا ہے. اے انسان، آج تو میری پیٹھ پر لذیذ غذائیں اور عمدہ عمدہ کھانے کھا رہا ہے، لیکن یاد رکھ کل میرے اندر تجھے کیڑے کھائیں گے. اے انسان، آج تو میری پیٹھ پر غفلت سے ہنس رہا ہے، لیکن یاد رکھ کل جب تو موت کا شکار ہو کر میرے اندر آئے گا تو تجھے رونا پڑے گا. اے انسان، آج تو میری پیٹھ پر خوشیاں منا رہا ہے، لیکن یاد رکھ کل تو میرے اندر آ کر غم زدہ ہو جائے گا. اے انسان، آج تو میری پیٹھ پر خوب گناہ کر رہا ہے، لیکن یاد رکھ کل جب تو میرے اندر آئے گا تو تجھے اپنے کیے کی سزا بھگتنی پڑے گی. قبر میں آگ بھڑکا دی گئی. پیارے پیارے اسلامی بھائیوں، قبر کی ہولاکیوں میں مبتلا ہونے کے بہت سے اسباب ہیں. غیبت کرنے اور پیشاب کے چھینٹوں سے نہ بچنے کے سبب بھی بندہ قبر کی ہولناکیوں میں مبتلا ہوتا ہے. چنانچہ حضرت ابو امامہ رضی اللہ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے بقیع غرقد تشریف لا کر دو قبروں کے پاس کھڑے ہو کر ارشاد فرمایا، کیا تم نے فلاں اور فلانا کو، یا فرمایا فلاں فلاں کو دفن کر دیا؟ صحابہ کرام علی رضوان نے عرض کی، جی ہاں یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم. ارشاد فرمایا، ابھی ابھی فلاں کو قبر میں بٹھا کر مارا گیا ہے. پھر فرمایا، اس ذات کی قسم جس کے قبضے قدرت میں میری جان ہے، اسے اتنا مارا گیا ہے کہ اس کا ہر ہر عضو جدا ہو چکا ہے اور اس کی قبر میں آگ بھڑکا دی گئی ہے اور اس نے ایسی چیخ ماری ہے جسے سوائے جنوں انسان کے تمام مخلوق نے سن لیا ہے. اور اگر تمہارے دلوں میں فساد نہ ہوتا اور تم زیادہ باتیں نہ کرتے تو تم بھی وہ سنتے جو میں سنتا ہوں. پھر فرمایا، اب دوسرے کو بھی مارا جا رہا ہے. پھر فرمایا، اس ذات کی قسم جس کے دست قدرت میں میری جان ہے، اسے بھی اس قدر زور سے مارا گیا ہے کہ اس کی بھی ہر ہر ہڈی جدا ہو گئی ہے اور اس کی قبر میں بھی آگ بھڑکا دی گئی ہے. اس نے بھی ایسی چیخ ماری ہے جسے جنوں انسان کے علاوہ تمام مخلوق نے سن لیا ہے. اور اگر تمہارے دلوں میں فساد نہ ہوتا اور تم زیادہ کلام نہ کرتے تو تم بھی وہ سنتے جو میں سنتا ہوں. صحابہ کرام رضی اللہ عنہم نے عرض کی، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، ان دونوں کا گناہ کیا ہے؟ ارشاد فرمایا، پہلا پیشاب سے نہیں بچتا تھا اور دوسرا لوگوں کا گوشت کھاتا، یعنی غیبت کرتا تھا. مسلمانوں ڈر جاؤ. پیارے پیارے اسلامی بھائیوں، اس روایت میں غیبت کرنے اور پیشاب سے نہ بچنے والوں کے لیے عبرت کے بے شمار مدنی پھول ہیں. پیشاب کر کے جو لوگ پاکی حاصل نہ کر کے بدن اور کپڑے وغیرہ ناپاک کر لیتے ہیں، ان کو بھی ڈر جانا چاہیے. فرمان مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہے، پیشاب سے بچو کہ عام طور پر عذاب قبر اسی کی وجہ سے ہوتا ہے. پیشاب سے نہ بچنے والے کی قبر سے پکار. दावत इस्लामी के मकतबतुल मदीना की 413 सफहात पर मुश्तमिल किताब उयूनुल हिकायात हिस्सा दुवम सफा 187 पर है कि हजरत अब्दुल्ला इब्ने उमर रदी अल्लाह अन्हुमा फरमाते हैं, एक मर्तबा दौरान सफर मेरा गुजर जमाने जाहिलियत के कब्रिस्तान से हुआ, यकायक एक मुर्दा कब्र से बाहर निकला, उसकी गर्दन में आग की जंजीर बंधी हुई थी, मेरे पास पानी का एक बर्तन था, जब उसने मुझे देखा तो कहने लगा ए अब्दुल्ला मुझे थोड़ा सा पानी पिला दो। मैंने दिल में कहा इसने मेरा नाम लेकर मुझे पुकारा है, या तो ये मुझे जानता है या अरबों के तरीके के मुताबिक अब्दुल्ला कहकर पुकार रहा है। फिर अचानक उसी कब्र से एक और शख्स निकला, उसने मुझसे कहा ए अब्दुल्ला इस नाफरमान को हरगिज पानी ना पिलाना, ये काफिर है। दूसरा शख्स पहले को घसीट कर वापस कब्र में ले गया। मैंने वो रात एक बुढ़िया के घर गुजारी, उसके घर के करीब एक कब्र थी, मैंने कब्र से ये आवाज सुनी पेशाब पेशाब क्या है, मशकीजा मशकीजा क्या है। इस आवाज के मुतालिक बुढ़िया से पूछा तो उसने कहा ये मेरे शौहर की कब्र है, इसे दो खताओं की सजा मिल रही है, पेशाब करते वक्त ये पेशाब के छींटों से नहीं बचता था, मैं इससे कहती कि तुझ पर अफसोस जब ऊंट पेशाब करता है तो वो भी अपने पांव कुशादा करके छींटों से बचता है, लेकिन तू इस मामले में बिल्कुल भी एहतियात नहीं करता, मेरा शौहर मेरी इन बातों पर कोई जो ना देता। फिर ये मर गया तो मरने के बाद से आज तक इसकी कब्र से रोजाना इसी तरह की आवाजें आती हैं। मैंने पूछा मशकीजा मशकीजा क्या है, कि आवाज आने का क्या मकसद है। बुढ़िया ने कहा एक मर्तबा इसके पास एक प्यासा शख्स आया, उसने पानी मांगा तो इसने उसको परेशान करने के लिए खाली मशकीजे की तरफ इशारा करते हुए कहा जाओ इस मशकीजे से पानी पी लो। वो प्यासा बेताबाना मशकीजे की तरफ लपका, जब उठाया तो उसे खाली पाया, प्यास की शिद्दत से वो बेहोश होकर गिर गया और उसकी मौत वाकई हो गई। फिर जब से मेरा शौहर मरा है आज तक रोजाना उसकी कब्र से आवाज आती है मशकीजा मशकीजा क्या है। हजरत अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हुमा फरमाते हैं मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर होकर सारा वाकया अर्ज किया तो सरकार आली वकार मदीने के ताजदार सल्लल्लाहु अलैहि वसल्लम ने तन्हा सफर करने से मना फरमा दिया। बेनमाजी की कब्र में तीन सजाएं। प्यारे प्यारे इस्लामी भाइयों, बेनमाजी होना कब्र की होलनाकियों में मुब्तला होने का सबब है। चुनाचे मेरे आका मक्की मदनी मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का फरमाने इबरत निशान है, जो नमाज को सुस्ती की वजह से छोड़ेगा अल्लाह पाक उसे कब्र में तीन तरह की सजाएं देगा। नंबर वन, उसकी कब्र को इतना तंग कर दिया जाएगा कि उसकी पसलियां एक दूसरे में पेवस्त हो जाएंगी। नंबर टू, उसकी कब्र में आग भड़का दी जाएगी, फिर वो दिन रात अंगारों पर लौट पौट होता रहेगा। और नंबर थ्री, कब्र में उस पर एक अजदहा मुसल्लत कर दिया जाएगा जिसका नाम अशुजाउल अकराउ यानी गंजा सांप है, उसकी आंखें आग की होंगी जबकि नाखून लोहे के होंगे, हर नाखून की लंबाई एक दिन की मुसाफत तक होगी, वो मैयत से कलाम करते हुए कहेगा मैं अशुजाउल अकराउ यानी गंजा सांप हूं, उसकी आवाज कड़कदार बिजली की सी होगी, वो कहेगा मेरे रब ने मुझे हुक्म दिया है कि नमाज फज्र जाया करने पर तुलुए आफताब के बाद तक मारता रहूं, और नमाज जोहर जाया करने पर असर तक मारता रहूं, और नमाज असर जाया करने पर मगरिब तक मारता रहूं, और नमाज मगरिब जाया करने पर इशा तक मारता रहूं, और नमाज इशा जाया करने पर फजर तक मारता रहूं। जब भी वो उसे मारेगा तो वो 70 हाथ तक जमीन में धंस जाएगा और वो कयामत तक इस अदाब में मुबतला रहेगा। मुतअद्दद मुहद्दिसीन ने इस रिवायत की असनाद पर जरह फरमाई है, ताहम कई उलमा ने वाज़ो नसीहत की किताबों में इसे शामिल भी किया है। اے بے نمازیوں، یاد رکھو اگر آج نمازیں نہ پڑھیں تو قبر کی ہولناکیوں میں مبتلا ہونا پڑے گا۔ خدا کی قسم، قبر میں گنجے سانپ کا ڈسنا ہرگز برداشت نہ ہو سکے گا۔ اور پھر یہی نہیں، بے نمازیوں کو دیگر عذابات بھی دیے جائیں گے۔ لہذا ابھی سے سچی توبہ کر لیجئے اور اپنا یہ ذہن بنائیے کہ اب ہم پابندی سے پانچوں نمازیں با جماعت ادا کریں گے اور آج کے بعد ہماری کوئی نماز قضا نہ ہوگی۔ پیارے پیارے اسلامی بھائیوں، اللہ پاک کے ذکر سے اعراض کرنا بھی قبر کی تنگی اور اس کی ہولناکیوں میں مبتلا ہونے کا سبب ہے، اور بروز قیامت اللہ پاک ایسوں کو اندھا اٹھائے گا، جیسا کہ پارہ 16 سورہ طہٰ کی آیت نمبر 124 میں اللہ پاک ارشاد فرماتا ہے: وَمَنْ أَعْرَضَ عَن ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنكًا وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ أَعْمَى۔ ترجمہ کنز الایمان: اور جس نے میری یاد سے منہ پھیرا تو بے شک اس کے لیے تنگ زندگانی ہے، اور ہم اسے قیامت کے دن اندھا اٹھائیں گے۔ تنگ زندگانی کی وضاحت تفسیر خزائن العرفان میں کچھ اس طرح ہے: دنیا میں یا قبر میں یا آخرت میں یا دین میں یا ان سب میں، دنیا کی تنگ زندگانی یہ ہے کہ ہدایت کا اتباع نہ کرنے سے عمل بد اور حرام میں مبتلا ہو، یا قناعت سے محروم ہو کر گرفتار حرص ہو جائے، اور کثرت مال و اسباب سے بھی اس کو فراخ خاطر اور سکون قلب میسر نہ ہو، دل ہر چیز کی طلب میں آوارہ ہو، اور حرص کے غموں سے کہ یہ نہیں وہ نہیں، حال تاریک اور وقت خراب رہے، اور مومن متوکل کی طرح اس کو سکون و فراغ حاصل ہی نہ ہو، جس کو حیات طیبہ کہتے ہیں۔ اور قبر کی تنگ زندگانی یہ ہے کہ حدیث شریف میں وارد ہوا کہ کافر پر 99 اجدہے اس کی قبر میں مسلط کیے جاتے ہیں۔ شان نزول: حضرت ابن عباس رضی اللہ عنہما نے فرمایا، یہ آیت اسود بن عبد العزا مخزومی کے حق میں نازل ہوئی، اور قبر کی زندگانی سے مراد قبر کا اس سختی سے دبانا ہے جس سے ایک طرف کی پسلیاں دوسری طرف آ جاتی ہیں، اور آخرت میں تنگ زندگانی جہنم کے عذاب میں جہاں زقوم یعنی تھوہڑ اور کھولتا پانی اور جہنمیوں کے خون اور ان کے پیپ کھانے پینے کو دی جائے گی۔ اور دین میں تنگ زندگانی یہ ہے کہ نیکی کی راہیں تنگ ہو جائیں اور آدمی قصب حرام میں مبتلا ہو۔ حضرت ابن عباس رضی اللہ عنہما نے فرمایا کہ بندے کو تھوڑا ملے یا بہت، اگر خوف خدا نہیں تو اس میں کچھ بھلائی نہیں، اور یہ تنگ زندگانی ہے۔ پیارے پیارے اسلامی بھائیوں، قبر کی ہولناکیوں میں ہمارے لیے بہت عبرت کا سامان ہے، لیکن شیطان ہم پر مسلط ہو گیا ہے اور اس نے اس قدر ہمارے دلوں اور ہماری عقلوں پر قبضہ جما لیا ہے کہ آج ہم گناہوں سے دوری اختیار کر کے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کی پیاری پیاری سنتیں اپنانے کے لیے تیار نہیں۔ آج ہمیں سنتیں سیکھنے کے لیے دعوت اسلامی کے سنتوں بھرے اجتماعات میں شرکت اور مدنی قافلوں میں سفر کی دعوت دی جاتی ہے تو ہم تیار نہیں ہوتے۔ یاد رکھیے، شیطان بڑا ہوشیار، مکار اور دغا باز ہے۔ وہ یہ نہیں چاہتا کہ ہم دعوت اسلامی کے دینی ماحول سے وابستہ ہوں، مدنی قافلوں میں سفر اور ہفتہ وار سنتوں بھرے اجتماعات میں شرکت کریں، کیونکہ وہ جانتا ہے کہ اگر یہ دعوت اسلامی کے دینی ماحول سے وابستہ ہو گئے، مدنی قافلوں میں سفر کرنے لگے اور ہفتہ وار سنتوں بھرے इज्तिबात में पाबंदी से हाजिर होने लगे तो कहीं ऐसा ना हो कि पक्के नमाजी बन जाएं, कहीं ऐसा ना हो कि ये सिनेमा घरों और ड्रामा गाहों से अपना रिश्ता तोड़कर मसाजिद से अपना रिश्ता जोड़ लें, कहीं ऐसा ना हो जो दाढ़ियां मुंडाते, रात दिन गालियां बकते, गाने गुनगुनाते और फिल्में ड्रामे देखते हैं नेक बन जाएं, अल्लाह अल्लाह करने लगें और अपने चेहरे पर प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत दाढ़ी शरीफ सजा लें। यही वजह है कि मुबल्लिगीन के बार बार दावत देने के बावजूद शैतान हमें दावत इस्लामी के हफ्तावार सुन्नतों भरे इज्तिमात में शिरकत नहीं करने देता। कभी वो हमारे रास्ते में दोस्तों का रूप धार कर खड़ा हो जाता है और कभी दुकान खुलवा कर हमें रोक लेता है। आखिर मौत है। देखिए इस दुनिया में आप ज्यादा से ज्यादा 70 या 75, 70 या 75 साल जिंदा रहेंगे, लेकिन फिर मौत ने आना है। पहले बड़ी बुढ़िया दुआ देते हुए कहती थी कि अल्लाह पाक तुझे 125 साल का करे, तो अगर कोई 125 साल भी जी गया, बिलाखिर उसे मरना ही पड़ेगा और वो जीना भी ऐसा होगा कि शायद मौत मांगनी पड़े, क्योंकि बसा औकात बुढ़ापे की जिंदगी मोहताजी में गुजरती है। बंदा बिस्तर पर पड़ा होता है और पेशाब वगैरह सब कुछ बिस्तर में हो रहा होता है और बंदा ना उठ सकता है और ना ही करवट ले सकता है, जिसके बाइस बिस्तर पर पड़े पड़े बदन में छाले और जख्म पड़ जाते हैं। याद रहे 125 साल दिल बहलाने के लिए है, वरना रुए जमीन पर 125 साल उम्र पाने वाले शायद चंद 100 या चंद हजार लोग होंगे। आज सूरत हाल यह है कि मौत दंदनाती फिर रही है। आप अपने महल्ले वालों पर ही नजर दौड़ा लीजिए, पता चल जाएगा कि बूढ़े और बूढ़ियां कितनी हैं। आए दिन स्कूटरों कारों वगैरह के हादसात और फिर आपस के झगड़े होते हैं। तो इस तरह आजकल मौत आसान हो चुकी है। रोजाना की बुनियाद पर मुसलमानों का आपस में लड़ना झगड़ना इनके गुनाहों की सजा है, वरना पहले मुसलमान एक दूसरे के मुहाफिज थे। मुहाजिरीन और अंसार की मिसाल आपके सामने है कि अपना आधा आधा सामान अंसार ने मुहाजिरीन को दे दिया, जबकि आज मुसलमान एक दूसरे को बर्दाश्त करने के लिए तैयार नहीं। ये सब इसलिए भुगतना पड़ रहा है कि मुसलमानों ने अल्लाह पाक के अहकामात को तोड़ा और प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों से मुंह मोड़ा है। यहां ये याद रहे, दुनियावी मुश्किलात और परेशानियों की वजह से मौत की दुआ करना नाजायजो मना है। जिंदगी का मकसद याद रखिए, अल्लाह पाक की बारगाह में इज्जत व फजीलत का मदार नसब नहीं बल्कि परहेजगारी है, जैसा कि पारा 26 सूरह हुजुरात की आयत नंबर 13 में इरशाद होता है, इन अकरमकुम इंदल्लाहि अत्काकुम। तर्जमाए कंजुल ईमान, बेशक अल्लाह के यहां तुम में ज्यादा इज्जत वाला वो जो तुम में ज्यादा परहेजगार है। लिहाजा किसी रईस सदर और वजीर के घर में पैदा हो जाना सआदत मंदी नहीं, बल्कि ये दुनिया दारुल अमल और खुला मैदान है जिसे हर एक ने अपने अपने तौर पर तय करना है, और जो नेकियों में जितना मजबूत होगा और जितनी ज्यादा दौड़ लगाएगा वो आगे निकलता चला जाएगा। याद रखिए, जिंदगी का मकसद बड़ी बड़ी डिग्रियां हासिल करना, खाना पीना और मजे उड़ाना नहीं है। अल्लाह पाक ने आखिर हमें जिंदगी क्यों मरहमत फरमाई है, आइए कुरान पाक की खिदमत में अर्ज करें कि ए अल्लाह पाक की सच्ची किताब, तू ही हमारी रहनुमाई फरमा कि हमारे जीने और मरने का मकसद क्या है। कुरान अजीम से जवाब मिल रहा है, अल्लज़ी خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا. پارا 29 سورة الملک آیت نمبر 2 ترجمہ کنز الایمان. وہ جس نے موت اور زندگی پیدا کی کہ تمہاری جانچ ہو تم میں کس کا کام زیادہ اچھا ہے. اس آیت مبارکہ کے تحت تفسیر خزائن العرفان میں ہے، یعنی اس موت و زندگی کو اس لیے پیدا کیا گیا تاکہ آزمایا جائے کہ اس دنیا کی زندگی میں کون زیادہ مطیع یعنی فرما بردار و مخلص ہے. بے ہوش ہو کر گر پڑے. پیارے پیارے اسلامی بھائیوں، خدارا ہوش کے ناخن لیجئے، اپنی عقل پر زور دے کر سوچئے کہ ہم اس دنیا میں کیوں آئے ہیں. آج ہم اپنی آخرت کے بارے میں غور و فکر نہیں کرتے، اور اگر کوئی ہمارے سامنے فکر آخرت سے متعلق قرآن پاک کی آیات مبارکہ پڑھے یا احادیث مبارکہ بیان کرے تو ہم پر خوف خدا طاری نہیں ہوتا، جبکہ ہمارے اسلاف یعنی بزرگان دین فکر آخرت سے متعلق آیات مبارکہ سن کر بے ہوش ہو جاتے یا پھر اس دنیا فانی سے رخصت ہو جایا کرتے تھے. چنانچہ مسلمانوں کے دوسرے خلیفہ امیر المومنین حضرت عمر فاروق اعظم رضی اللہ عنہ فرماتے ہیں، جو اللہ پاک سے ڈرتا ہے وہ غصہ نہیں دکھاتا، اور جو اللہ پاک کے ہاں تقوی اختیار کرتا ہے وہ اپنی مرضی نہیں کرتا، اور اگر قیامت نہ ہوتی تو ہم کچھ اور دیکھتے. پھر آپ رضی اللہ عنہ نے یہ آیت مبارکہ تلاوت فرمائی، اذا الشمس کورت، پارا 30 سورہ تکویر آیت نمبر 1 ترجمہ کنز الایمان. جب دھوپ لپیٹی جائے، پھر جب اس آیت پر پہنچے، واذا الصحف نشرت، پارا 30 سورہ تکویر آیت نمبر 10 ترجمہ کنز الایمان، اور جب نامہ اعمال کھولے جائیں تو بے ہوش ہو کر گر پڑے. میں مجرموں میں سے ہوں. حضرت مسور بن مخرمہ رحمت اللہ علیہ شدت خوف کی وجہ سے قرآن پاک میں سے کچھ سننے پر قادر نہ تھے، یہاں تک کہ ان کے سامنے جب ایک حرف یا کوئی آیت پڑھی جاتی تو چیخ مارتے اور بے ہوش ہو جاتے. پھر کئی دن تک ان کو ہوش نہ آتا. ایک دن قبیلہ خصعم کا ایک شخص ان کے سامنے آیا اور اس نے یہ آیات پڑھی، يوم نحشر المتقين إلى الرحمن وفدا ونسوق المجرمين إلى جهنم وردا. پارا 16 سورہ مریم آیت 85-86 ترجمہ کنز الایمان. جس دن ہم پرہیزگاروں کو رحمان کی طرف لے جائیں گے مہمان بنا کر، اور مجرموں کو جہنم کی طرف ہانکیں گے پیاسے. یہ سن کر آپ رحمت اللہ علیہ نے فرمایا، آہ میں مجرموں میں سے ہوں اور متقی لوگوں میں سے نہیں ہوں. اے قاری دوبارہ پڑھو. اس نے پھر پڑھا تو آپ نے ایک نعرہ مارا اور آپ کی روح قفس انصری سے پرواز کر گئی. پیارے پیارے اسلامی بھائیوں، دیکھا آپ نے ہمارے اسلاف کس قدر خوف خدا والے تھے، لیکن ہمارا معاملہ ان کے برعکس ہے. دیکھیے زندگی بڑی قلیل ہے، اور ان قریب ہمیں اندھیری قبر میں اتار دیا جائے گا. لہذا اپنی قبر و آخرت کی فکر کرتے ہوئے گناہوں سے بچیے اور خوب خوب نیکیاں کیجئے. اگر کبھی گناہ کرنے کا دل چاہے تو یہ سوچ لیجئے کہ اللہ پاک ہمیں دیکھ رہا ہے اور ہم اس کی سلطنت میں ہیں. انشاءاللہ آپ گناہ کرنے سے بچ جائیں گے.